ان الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور انفسنا ومن سيئات اعمالنا من يهدي الله فلا مضل له ومن يضلل فلا هادي له واشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فان خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الامور محدثاتها وكل محدثه بدعه وكل بدعه ضلاله وكل ضلاله في النار قال النبي صلى الله عليه وسلم بني الاسلام على خمس شهاده ان لا اله الا الله وان محمد رسول الله واقام الصلاه وايتاء الزكاه والحج وصوم رمضان امام البخاري اور مسلم نے اپنی صحیح میں ایک حدیث نقل کی ہے اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں اسلام کی بنیاد پانچ چیزوں پر رکھی گئی ہے ایک اس بات کی گواہی دینا کہ اللہ کے سوا کوئی عبادت کے لائق نہیں اور محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہیں دو نماز قائم کرنا تین زکوٰۃ ادا کرنا چار حج ادا کرنا اور پانچ رمضان کے روزے ادا کرنا بعض روایات میں رمضان کے روزے اور حج آگے پیچھے ہیں تو ابن عمر رضی اللہ تعالیٰ سے مختلف طرق سے حدیث آئی ہے شہادتین کی گواہی پانچ وقت کی نماز زکاة روزہ اور حج یہ اسلام کے بنیادی ارکان بنیادی اعمال ہیں اور دین میں اگر آپ غور کریں کہ ان پانچ چیزوں کو پانچ اعمال کو کیوں بنیادی اعمال بنایا گیا ہے اعمال کی نوعیتیں مختلف قسم کی ہوتی ہیں ایک عمل قلبی ہوتا ہے دل سے کیا جانے والا عمل دو زبان سے تین جس کا تعلق مال سے ہے اور اسی طرح سے بدن سے ہیں اور اسی طرح سے ایسا عمل جس میں آدمی کچھ ترک کرتا ہے عبادات پانچ قسم کی علماء نے ذکر کی ہے اللہ کی عبادت اللہ کے احکام پانچ قسم کے ہیں ایک عبادت وہ جو دل سے کی جائے اللہ پر ایمان اللہ پر توکل اللہ اس کی رسول کی بات پر یقین اللہ سے محبت یہ دل سے کیا جانے والا عمل ہے قرآن و سنت کی بات پر یقین کرنا اللہ اور اس کے رسول کی بات کو ماننا دل سے تو یہ دل کا عمل ہے عبادت دل سے ہوتی ہے پھر زبان سے اللہ کا ذکر کرنا لا الہ الا اللہ محمد رسول اللہ کا اقرار کرنا دین کی دعوت دینا اذان دینا نماز میں قرت کرنا وغیرہ وغیرہ یہ کیے جانے والے وہ عمل ہیں جو زبان سے ہوتے ہیں تیسرا عمل جو آدمی کے بدن سے ہوتا ہے رکوع کرنا سجدہ کرنا قیام کرنا اسی طرح سے اللہ کے لیے تکلیف اٹھانا حج کرنا عمرہ کرنا وغیرہ وغیرہ کسی نابینا کا ہاتھ پکڑ کے اس کو راستہ کراس کرانا یہ ساری چیزیں اس میں آتی ہیں یہ عمل بدن سے ہوتا ہے پھر مال سے کیے جانے والے اعمال یا مالی عبادات زکوٰۃ دینا صدقات کسی کا تعاون کرنا کسی کو کھلانا پلانا وغیرہ جو بھی چیزیں ہیں جس میں صرف آدمی کی کوشش نہیں ہوتی ہے بلکہ آدمی کا اس میں مال بھی لگتا ہے اس کو مالی عبادات کہتے ہیں پھر اسی طرح سے بعض اعمال وہ ہیں جن میں ترک ہوتا ہے جیسے روزہ ہے روزے کی اصل ترک ہے کھانا نہیں کھانا بیوی سے تعلق نہیں کرنا اللہ کے لیے بعض مخصوص چیزوں سے مخصوص وقت تک رکے رہنا، ترک حج ہے، اپنا لباس ترک کرنا، احرام پہننا، یا اسی طرح سے اپنے مقام کو ترک کرنا، رشتہ داروں کو چھوڑ کے جانا جس میں چھوڑنے کی شان پائی جاتی ہے، اور وہ سارے اعمال جو آدمی برائیوں سے بچتا ہے جس کو تقویٰ آپ کہتے ہیں۔ تقویٰ دراصل اللہ کی عبادت کا وہ طریقہ ہے کہ ایک آدمی بہت ساری چیزوں کو ترک کرتا ہے اللہ کے لیے۔ شراب کیوں نہیں پی رہا ہے؟ موقع نہیں ملا اس لیے نہیں پی رہا ہے؟ نہیں، موقع ہے، پیسہ جیب میں ہے، دکان سامنے، کوئی روکنے والا نہیں، ایسے علاقے میں جہاں کوئی پہچانتا نہیں ہے، جا کے پی سکتا ہے، لیکن کیوں نہیں پی رہا ہے؟ اللہ کا ڈر ہے؟ نہیں، اللہ تعالیٰ نے اس کو حرام کیا ہے، اللہ نے منع کیا ہے، حرام ہے یہ، کوئی روکنے والا نہیں، کوئی رکاوٹ نہیں، لیکن اپنی مرضی سے رکنا، اللہ کے لیے کسی چیز کا ترک کرنا بھی عبادت بنتا ہے، بشرطے کہ وہ اللہ کی شریعت کے تابع ہو۔ رمضان کا روزہ ہے، کھانا پینا حلال ہے، یہ تو شراب ہوئی، چلیے شراب تو حرام ہی ہے چاہے رمضان ہو یا نہ ہو، لیکن رمضان کے مہینے میں کھانا حلال، پینا حلال، حلال کمائی کا کھانا ہے، اور پانی میں کوئی نشہ یا کچھ اور چیز نہیں ہے، وہ پانی افطار کے بعد حلال ہونے والا ہے، لیکن اب حرام ہے، اب نہیں پیے گا، اب نہیں پیے گا۔ کیوں نہیں پیے گا؟ اللہ نے منع کیا ہے۔ تو اللہ کی خاطر، اللہ کے حکم پر کسی چیز کو، کسی عمل کو، کسی جگہ کو، کسی شخص کو چھوڑ دینا، یہ بھی عبادت ہے۔ عبادت کی یہ مختلف اقسام ہیں: قلبی، لسانی، بدنی، مالی اور ترکی۔ یہ زندگی میں کئی طرح سے انسان کا امتحان ہوتا رہتا ہے کہ وہ اس طرح سے اللہ کے دین پر آتا ہے کہ نہیں آتا، اور آدمی کی ترقی ان پانچ راہوں سے ہوتی رہتی ہے۔ آدمی کا دل اللہ سے جڑا ہے کہ نہیں، آدمی کا دل اللہ پر یقین رکھتا ہے کہ نہیں، اس دل میں اللہ اور اس کے رسول کی محبت، اللہ کے دین کی محبت، دینی اعمال کی محبت ہے کہ نہیں، اس دل کا کیا حال ہے، یا اس دل میں دنیا کی محبت ہے، مال کی محبت ہے، بیوی بچوں کی محبت دین کے مقابلے میں زیادہ ہے، اس دل میں کیا ہے، وہ دل اللہ کے لیے وقف ہے کہ نہیں ہے۔ زبان، گالی، گانے، جھوٹ، دھوکا، غیبت، چغلی، بہتان، زبان سے کیا نکل رہا ہے، یا پھر اللہ کا ذکر، بھلائی کی تلقین، برائی سے منع کرنا، قرآن کی تلاوت اور دین کی گفتگو، خیر خواہی، اچھی رہبری، زبان سے کیا نکل رہا ہے، زبان پر کیا ہے، زبان پر دین ہے کہ نہیں، جسم کے سارے اعضاء، اس کے لیے ہر عضو کے لیے دین ہے، ہاتھ کے لیے دین ہے، قدم کے لیے دین ہے، نگاہ کے لیے دین ہے، کانوں کے لیے دین ہے، ہر عضو پر دین نافذ کر رہا ہے کہ نہیں۔ بہت سارے لوگ پوری دنیا میں دین نافذ کرنے کی فکر میں ہیں، اپنی ذات پر دین نافذ کرنا سب سے پہلا فریضہ ہے۔ قو انفسکم واہلیکم نارا، بچاؤ اپنے آپ کو جہنم کی آگ سے اور اپنے گھر والوں کو۔ اور بدنی عبادات ہیں، نماز میں اللہ کے سامنے کھڑے ہونا کیا ہے، وقوموا للہ قانتین، یا ایھا الذین آمنوا ارکعوا واسجدوا، ایمان والو رکوع کرو، سجدہ کرو، اللہ کے آگے جھکو، جھکاؤ لاؤ زندگی میں۔ ابلیس تھا جس میں جھکاؤ نہیں تھا، اکڑ، انا خیر منہ، خلقتنی من نار وخلقتہ من طین، اے اللہ تو نے اس کو، مجھ کو تو نے آگ سے پیدا کیا ہے اور اس کو مٹی سے پیدا کیا تو نے، میں اس کے آگے نہیں جھکوں گا۔ آگ میں بھلا جھکنے کی صفت ہے؟ آگ میں تو لپٹیں اس کی اوپر اٹھتی ہیں، میرے اندر جھکاؤ نہیں ہو سکتا ہے، میں اوپر والا ہوں، یہ مٹی ہے ڈالو نیچے جاتی ہے، اس جھکاؤ تو اس کے اندر ہونا چاہیے، یہ گرا ہوا ہے، یہ نیچے والی جو قدموں میں مٹی ہوتی ہے اس سے بنا ہے، میں آگ والا ہوں، میں اوپر جاتا ہوں، سپیریئر۔ اور وہ اس اہم عمل سے محروم رہا جس کی وجہ سے اللہ کے ہاں وہ مردود ہو گیا ہے. سارے فرشت فسجد الملائکۃ کلہم اجمعین الا ابلیس ابا واستکبر وکان من الکافرین. اللہ نے مختلف جگہ پر اس کو ذکر کیا ہے کہ سارے فرشتوں نے اللہ کا جب حکم آیا وَإِذْ قُلْنَا لِلْمَلَائِكَةِ اسْجُدُوا لِآدَمَ فَسَجَدُوا, جب اللہ نے حکم دے دیا سجدہ کرو آدم کو, آدم کو ٹھیک ہے, آدم کو اللہ نے حکم دیا جہاں سجدہ کرنا کرے کریں, حکم کس کا ہے؟ اللہ کا ہے. سارے فرشتے جانتے تھے اللہ کا حکم ہے, اللہ نے حکم دیا سجدہ کرو, کہیں بھی رک کرو, یہاں کرو وہاں کرو, آدم کے آگے کہیں بھی کرو, اللہ نے حکم دیا کرو کرو. فرشتوں نے اللہ کا حکم مان لیا, ابلیس بولا نہیں ایسا نہیں ویسا, ویسا نہیں ایسا. اچھا اللہ تعالیٰ نے قیامت تک کے لیے اس کو ملعون قرار دے دیا, فخرج منہا, اور اللہ نے کہا فإنک رجیم, نکل جائے یہاں سے, تیرے لیے یہ لائق نہیں کہ تو یہاں گھمنڈ کرے. آسمانوں میں گھمنڈ, آسمانوں میں صاف توازو والے ہیں, کوئی فرشتہ سجدے میں ہے, کوئی رکوع میں ہے, کوئی قیام میں ہے, بالشت بھر بھی جگہ نہیں ہے آسمانوں میں کہ کوئی نہ کوئی فرشتہ اللہ کی عبادت میں نہ ہو. فرشتے عبادت کر رہے ہیں اللہ کی, اللہ کے حکموں کو پورا کرتے ہیں. یسبحون اللیل والنہار لا یفترون, کہ صبح شام رات دن اللہ کی تسبیح بیان کرتے ہیں, تھکتے نہیں ہیں. لا یعصون اللہ ما امرهم ویفعلون ما یؤمرون, اللہ کی ذرا بھی نافرمانی نہیں کرتے ہیں, اس کے حکم کی نافرمانی نہیں کرتے ہیں, جو حکم ملتا ہے پورا کرتے ہیں. اصل الاصول, سب سے اصل بات, ظاہراً و باطناً, اندر سے باہر سے اللہ کی بات کو تسلیم کر لینا, یہ اسلام ہے. اندر سے اللہ کی بات مان لینا, ہاں اللہ تو نے کہا مان لیا میں نے, اور عملی طور پر اس کو کرنا جو اللہ تعالیٰ کا حکم ہے, یہ اسلام ہے. وَيُسَلِّمُ تَسْلِيمًا, پوری طرح سے مان لیں. یہ اگر زندگی میں نہیں ہے, آدمی ابلیس کے منہج پر ہے, ابلیس کے نقش قدم پر ہے, انجام اس کے ساتھ میں ہوگا. لَأَمْلَأَنَّ جَهَنَّمَ مِنْكَ وَمِمَّنْ تَبِعَكَ مِنْهُمْ أَجْمَعِينَ, اللہ نے کیا کہا قرآن میں, میں جہنم کو بھر دوں گا تجھ سے اور وہ جو تیری اتباع کریں, تیرے پیچھے چلیں, سب سے جہنم کو بھر دوں گا میں. ابلیس کا طریقہ کیا ہے؟ اللہ کا حکم آ جانے کے بعد چوچرا اس میں راستے نکالنا, اپنی عقل چلانا, نہیں ماننا, اکڑ میں آ جانا. میں کیوں جھکوں, یہ ابلیس کا طریقہ ہے. بھائی میں کیوں جھکوں, میں جھکنے والوں میں سے نہیں ہوں, میں سپیریئر ہوں. یہ جو زندگی میں جھکاؤ کا نہ ہونا ہے, یہ ابلیس کا طریقہ ہے. اور جھکاؤ والا طریقہ کس کا ہے؟ یہ انبیاء کا طریقہ ہے, یہ فرشتوں کا طریقہ ہے. حکم ملا, جھک جاؤ, جھک گئے. یہ اگر زندگی میں آ جائے انسان کی تو کامیاب انسان ہے. کیا آدمی کی زندگی کے مرحلے کبھی خوشی ہے, کبھی غصہ ہے, کبھی تکلیف ہے, کبھی غم کے حالات ہیں, راحت ہے, پریشانی ہے. منبلوکم بالشر والخیر فتنہ, آزمائش مسلسل ہوتی رہتی ہے. کبھی تکلیف کے حالات آتے ہیں, بیماری, غم, پریشانی, مصیبت, نقصان, ڈر, سارے حالات آتے رہتے ہیں. اور کبھی راحت کے حالات آتے ہیں, مال, دولت, عزت, منصب, سب ملتا ہے. کبھی ایسے بھی حالات آتے ہیں, کبھی ویسے حالات آتے ہیں, دونوں میں امتحان چلتا ہے. ان دونوں امتحانات میں بندہ اللہ کے آگے جھکا ہوا ہے کہ نہیں, وہ اللہ کا بندہ ہے کہ نہیں, کہ اگر اس کے اندر اس کے پاس طاقت آ جائے تو فرعون بن جائے, اور اگر اس کے پاس کچھ نہ ہو تو وہ شکایتی بن جائے, کافر بن جائے, ناشکرا بن جائے, وہ کیسا ہے؟ یہ زندگی بھر کا امتحان ہے کہ بندے کے اندر اللہ سے جڑنے کا مادہ ہے کہ نہیں ہے, اس کا تعلق اللہ سے ہے کہ نہیں ہے, اللہ سے زندگی میں تعلق کا ہونا اللہ کے حکم کے آگے جھکنے کا مزاج ہونا، اپنے گھمنڈ کو چھوڑ کے اللہ کے آگے جھکاؤ زندگی میں ہونا، اپنے آپ کو چھوٹا بنانا اللہ کے سامنے اور سکون پانا، یہ زندگی میں ہے کہ نہیں ہے؟ یہ چیز زندگی میں امتحان انسان کا ہے، ہر حال میں یہ اللہ کا غلام ہے کہ نہیں ہے، اللہ کا بندہ ہے کہ نہیں ہے، اصل انسان کی بندگی ہے۔ معراج کا واقعہ اللہ نے ذکر کیا، نبی کے بارے میں کیا کہا، سبحان الذی اسرا بعبدی، پاک ہے وہ ذات جو رات و رات اپنے بندے کو لے گیا۔ بڑے بڑے نبیوں کا ذکر اللہ نے کیا، وذکر عبدنا، داؤد ہے یا دوسرے نبی ہیں، ایوب ہیں، اب ہمارا بندہ، بندگی۔ قرآن کا ذکر کیا اللہ نے اور قرآن کے بارے میں بتائی کیسی بڑی کتاب ہے، وَإِن كُنْتُمْ فِي رَيْبٍ مِمَّا نَزَّلْنَا عَلَىٰ عَبْدِنَا، اگر تم کو شک ہے اس چیز کے بارے میں جو ہم نے اپنے بندے پر نازل کیے، بندہ آپ نے کہا وَقُولُ عَبْدُ اللَّهِ وَرَسُولُ، میرے بارے میں کہو تو کہو اللہ کا بندہ، اللہ کا رسول۔ بندگی انسان کا کمال ہے، انسان کا کمال اس کی بندگی میں ہے۔ کیوں؟ اس کی تخلیق کا مقصد ہے، جو چیز کے لیے کسی چیز کو پیدا کیا گیا ہو، جس چیز کے لیے اگر وہ پوری کرتی ہیں تو پرفیکٹ ہیں۔ ٹارچ لائے آپ، دبا رہے بٹن، معلوم پڑا چائنا کا ہے، بٹن تو دب رہا ہے، آگے پیچھے سب ہو رہا ہے، روشنی نہیں۔ پلاسٹک کو لے کے آپ کیا کرو گے؟ کوئی آدمی آ کے آپ کو بولے کیا کر رہے ہیں، روشنی نہیں آ رہی اس میں، ارے بولے پلاسٹک کے پیسے ملے نا تم کو، چیز ہے، اس چیز کا استعمال کیا ہے، روشنی۔ جس مقصد کے لیے جس چیز کو پیدا کیا جائے، اگر واقعی اس چیز میں وہ صفت پائی جائے، اس کی تکمیل ہو، اب وہ چیز صحیح ہے۔ انسان کو کیوں پیدا کیا گیا ہے؟ وما خلقت الجن والانس الا ليعبدون، میں نے جنات اور انسانوں کو اپنی عبادت کے لیے پیدا کیا ہے۔ تو مخلوق کا کمال، انسان کا کمال اللہ کی بندگی میں ہے۔ جتنا جتنا وہ بندگی سے نکلتا چلا جاتا ہے، اس میں خیر کی بجائے شر پیدا ہونا شروع ہوتا ہے، اور اتنا ہی نہیں، اللہ کی رضا اور اللہ کی نصرت اس سے دور ہوتی جاتی ہے، اللہ کی مدد نہیں ملے گی اس کو، اور اللہ تعالیٰ کی کفایت اس کے لیے نہیں ہوتی ہے۔ دیکھیے قرآن کریم آپ پڑھیے، قرآن میں اللہ نے کیا فرمایا کہ الَيْسَ اللَّهُ بِكَافٍ عَبْدَهُ، کیا اللہ اپنے بندے کے لیے کافی نہیں ہے؟ تو اللہ نے کفایت، کافی ہونا، اللہ کافی ہے، اللہ کافی ہو گیا تو پھر کس کی ضرورت ہے انسان کو؟ آج آدمی کو تنخواہ کافی نہیں ہے، دوائی کافی نہیں ہے، سیکیورٹی کے سارے رستے کافی نہیں ہیں، کیا کچھ کافی نہیں ہے اس کو، کچھ بھی کافی نہیں ہو رہا آج اس کو، سب ناکافی ہے۔ کیوں نہیں ہے؟ کیونکہ اس کے پاس بندگی کافی نہیں ہے۔ اللہ تعالیٰ کیا فرما رہا ہے، الیس اللہ بکاف عبدہ، کیا اللہ اپنے بندے کے لیے کافی نہیں ہے؟ یہ ایسا سوال ہے جس میں جواب خود موجود ہے کہ اللہ کافی ہے، لیکن نہیں ہو رہا ہے۔ کیوں نہیں ہو رہا؟ اس لیے کہ بندہ بندہ نہیں ہے۔ اللہ نے ابلیس سے کیا کہا تھا، ان عبادی لیس لک علیہم سلطان، میرے بندوں پر تیرا زور نہیں چلے گا، میرے بندے ہیں۔ بتائیے سارے بندے تو اللہ کے ہی ہیں، تو پھر میرے بندے سے مراد کیا ہے؟ جو میرے بندے بنے اپنی مرضی سے اور کسی اور کے بندے نہ بنے، جن کی زندگی میں جھکاؤ میرے لیے ہو، کسی اور کے لیے نہ ہو، نہ مال کے لیے، نہ بابا کے لیے، نہ عہدے کے لیے، نہ رشتہ داروں کے لیے، نہ سماج کے لیے، کسی کے لیے جھکاؤ نہیں ہونا چاہیے، ایک اللہ کے آگے جھکنے والا ہونا چاہیے۔ وَمِنْ آيَاتِهِ اللَّيْلُ وَالنَّهَارُ وَالشَّمْسُ وَالْقَمَرُ لَا تَسْجُدُوا لِلشَّمْسِ وَلَا لِلْقَمَرِ وَاسْجُدُوا لِلَّهِ الَّذِي خَلَقَهُنَّ إِن كُنتُمْ إِيَّاهُ تَعْبُدُونَ، اللہ کی نشانیاں ہیں، رات، دن، سورج، چاند، تم سورج کو سجدہ مت کرو، چاند کو سجدہ مت کرو، تم اس کو سجدہ کرو جس نے ان کو پیدا کیا ہے، اگر واقعی تم اس کے بندے ہو۔ ان کن تم ایاہ تعبدون، اگر تم واقعی اس کے بندے، معلوم ہوا جو واقعی اللہ کا بندہ ہے وہ اللہ کو سجدہ کرے گا، سجدے سے بھاگے گا نہیں، اور جو واقعی اللہ کا بندہ ہے وہ اللہ کے سوا کسی کو سجدہ نہیں کرے گا. آج مسلمانوں کی زندگی آپ دیکھیے, دو چیزیں جو میں نے بتائی, جو واقعی اللہ کا بندہ ہے, ان کنتم واسجدوا للہ الذی خلقہن ان کنتم ایاہ تعبدون, تم اس اللہ کو سجدہ کرو جس نے سب کو, چاند سورج کو پیدا کیا ہے, اگر تم واقعی اس کے بندے ہو. معلوم ہوا تم جس کے بندے ہو, اللہ کے اگر بندے ہو تو تم کو چاہیے کہ تم اس کو سجدہ کرو, اس کے سجدے سے تم نے بھاگنا نہیں چاہیے, اور تم نے اس کی بجائے کسی اور کے آگے سجدہ نہیں کرنا چاہیے. تمہارے دین کی غیرت, تمہاری بندگی کی غیرت, تمہارا سر کسی اور کے آگے جھکنے دینے نہیں چاہیے. آج الٹا ہو گیا, مسلمان کیا کر رہے ہیں آج, مسجد کو بدن پہ کاٹے آتے اس کی اذان سن کے. ارے اتنے جلدی کیسا ہوئی اذان, ابھی تو ہوئی تھی. اچھا آدمی ایک دم اس کو ایسے گھبراہٹ ہوتی, کبھی مسجد میں آ گیا, 8:30 کی جماعت تھی, 9:15 کی ہوگی, اس کو معلوم نہیں کہیں گیا تھا, ابھی جلدی آ گیا, ارے صدمہ ہوتا ہے, اتنا جلدی کیسا ہے نا, اتنا جلدی آیا بہت بڑی غلطی ہوگی اس سے, اتنا ٹائم اس کا ویسٹ ہو رہا نا. اور تھیٹر میں آدھا گھنٹہ پہلے جاتا ہے کہ نہیں جاتا ہے, شروع سے چاہیے ایک دم, اور نماز اینڈ سے بھی ملی تو چلتا, بعد میں ابھی ملی تو بھی چلتا, فلم کا بھی بیچ میں سے نہیں ملنا چاہیے. کیا مقام دیا نماز کو, اور کیا مقام دیا فلم کو, ہم نے بتائیے کہ ایک آدمی میچ چل رہی ہے, وہ آ رہا ادھر سے گول پتھر پھینک رہا, وہ ڈنڈے سے مار رہا, لوگ بھاگ رہے, اور بیٹھ کے ہزاروں لوگ دیکھ رہے اس کو, کون بھاگ رہا, کدھر بھاگ رہا, بس اتنا ہی دیکھو, اس کی بیوی بچے کدھر بھاگ رہے, رشتے دار کدھر بھاگ رہے وہ نہیں معلوم, یہ لوگ کدھر بھاگ رہے برابر دیکھے گا. اور وقت ہوا نماز کا, اب مغرب کی نماز کا وقت وہ وقت ہے جو میچ کے خاتمے کا وقت ہوتا ہے, ابھی رزلٹ آنے والا ہے اور اذان ہو رہی, اور بیوی بول رہی جاؤ نا نماز کو, کتنی دیر ہو رہی ہے, جاؤ جلدی بند کرو, بولا ارے ٹھہر جا رہا, آخری اوور ہی, اس کے بعد پورا دن اور ہونے والا ہے اس کا, بیٹھ 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 بیٹھ, کتنے لوگ ہیں نہیں نکلتے, گھر سے باہر ہی نہیں نکلتے, کیا ہے یہ نماز, نماز کو کیا مقام دیا ہم نے, ہم کیا سمجھ رہے ہیں نماز, خالی ایسا کرنے کا نام نماز ہے؟ نماز وہ عمل ہے کہ جو بندگی کے ثبوت کہ واقعی اللہ کا بندہ ہے. وَاسْجُدُوا لِلَّهِ الَّذِي خَلَقَهُنَّ إِن كُنْتُمْ إِيَّاهُ تَعْبُدُونَ, اس اللہ کو سجدہ کرو اگر تم واقعی اللہ کے بندے ہو, بندگی کا ثبوت ہے کہ واقعی میں کسی اور کو اس لائق نہیں سمجھتا ہوں کہ میں اپنا سر اس کے آگے رکھوں, وہ ایک اللہ ہے جس کے آگے ہم اپنے سر کو رکھتے ہیں زمین پر, وہ ہمارا رب ہے, وہ ہمارے لیے کافی ہے, ہم کو تجارت, مال, دولت, عہدہ, کرسی, یہ وہ کچھ نہیں, ہم کو اللہ کافی ہے, اس کو ہم نے خوش کر لیا وہ ہمارے سارے مسائل حل کر سکتا ہے, وہ ناراض ہو گیا سارا معاملہ ہمارا چوپٹ ہو جائے گا, سب معاملہ گڑبڑ ہو جائے گا ہمارا. الیس اللہ بکاف عبدہ, کیا اللہ اپنے بندے کے لیے کافی نہیں ہے؟ ابن قیم رحمۃ اللہ علیہ اپنی کتاب الوابل الصیب, ان کی کتاب ہے الکلم الطیب, ابن تیمیہ کی کتاب ہے جس میں اذکار ہیں, حسن المسلم کی طرح وہ کتاب ہے, اس کی تشریح کی ہے ان کے شاگرد ابن القیم نے, اس میں کہتے ہیں کہ اس آیت میں غور کرو کہ یہاں پر اللہ تعالیٰ نے دو باتیں بیان کی ہیں, الیس اللہ بکاف عبدہ, کیا اللہ کافی نہیں ہے اپنے بندے کے لیے, کہتے یہاں پر بندگی اور کفایت دو چیزیں بیان ہو رہی ہیں, اللہ کا کافی ہونا, بندے کا بندہ ہونا, جتنا یہ بندہ ہوگا اتنا اللہ کافی ہوگا, اس کی بندگی میں اگر کمی ہوگی اللہ کی کفایت میں بھی کمی آئے گی. وَأَوْفُوا بِعَهْدِي أُوفِ بِعَهْدِكُمْ, حل جزاء الاحسان الا الاحسان، بندے کا جیسا اللہ کے ساتھ معاملہ ہوگا اللہ کا بندے کے ساتھ ویسا معاملہ ہوگا. اس کی بندگی میں کھوٹ ہے اور اللہ سے امید رکھتا ہے اللہ کافی ہو جائے میرے لیے، کہ اللہ میرے مسائل کو حل نہیں کر رہا ہے. تیری زندگی میں نماز ہے، تیری زندگی میں اللہ کا تعلق ہے، تو اپنی زندگی میں اللہ کو سب سے بڑا مقام دیے ہوئے ہے کیا؟ تیرا اللہ اکبر کہاں سے نکل رہا ہے، تجوید کے ساتھ حلق سے یا ایمان کے ساتھ دل سے؟ کہاں سے نکل رہا ہے؟ کئیوں کا نہ تجوید سے ہے نہ یقین سے. اللہ اکبر جلدی لے، اللہ اکبر پڑھا پڑھ، کیسا تو بھی اللہ اکبر ہو جائے. السلام علیکم ورحمۃ اللہ، السلام علیکم، بھاگ گئے نماز سلام. بہت سارے لوگ جو ہیں جمعہ کو جو سلام کر کے جاتے ہیں اگلے جمعہ کو السلام، وہ اصل میں کس کو سلام کر رہے ہوتے ہیں؟ ہفتے بھر کی نمازوں کو. السلام علیکم ورحمۃ اللہ، ہم جا رہے ہیں اگلے سال اگلے ہفتے آئیں. کچھ لوگ تو آتے ہیں دولہا بن کے، کب اب آئے گی رات، شب معراج میں آتے ہیں براق بن کے، ہے کہ نہیں؟ بچہ ایک ہاتھ میں گڈو ایک ہاتھ میں چنو، کپڑے پہن کے ایک دم اچھے. اب یہ سال میں ایک بات دیکھو، یہ بھی آیا، پھر آئے گا رمضان میں، پھر آئے گا اس سے پہلے 15ویں شعبان میں، پھر لیلۃ القدر، تین راتیں اس کی ہیں، تین رات میں پورا دن کام تمام، اور بس بیچ میں اگر ہے تو کون سا جمعہ ٹو جمعہ ہے. غیر مسلم بھی یہ سمجھتے ہیں کہ جمعہ کو نماز ہوتی ان لوگوں کی، عیسائیوں کا فلاں دن ہوتا ہے، ان کا فلاں، ان کا، ان کی کب ہوتی ہے؟ ان کی جمعہ کو ہوتی ہے. بلکہ بہت سارے لوگوں کو یہ لگتا ہے کہ ان کے یہاں جمعہ کو نہانے کا رہتا ہے. کیا ہم لوگوں نے اسلام کا مذاق دوسروں کے سامنے نہیں بنایا ہے؟ ہم نے کیا صورت پیش کی کہ مسلمان کے ذہن میں نماز اگر جمعہ کا بھی دن ہے تو وہ بھی خالص نماز کے لیے نہیں ہے، وہ بھی کیا ہے؟ فلم تھیٹر کی بدلنے والی ہے، وہ بھی ذہن میں ہے. جمعہ کو اپنے کو نماز پڑھنا ہے، جلدی جلدی کھانا کھا، جمعہ کے بعد سیدھا اپنے کو جانا ہے ڈبل سیٹ، فلم کے لیے جا رہا ہے. کیا ہے؟ جمعہ کے لیے لیٹ آئے گا لیکن فلم کے لیے ٹائم پہ جائے گا، ٹائم سے پہلے جائے گا. ہم نے کیا مقام دیا؟ ابن قیم رحمۃ اللہ علیہ فرماتے ہیں اگر بندے کی ابدیت میں کمی ہو، واقعی وہ اللہ کا پوری طرح سے بندہ نہیں بنتا ہے، تو پھر اللہ کیسے کافی ہوگا؟ کیونکہ اللہ اپنے ایسے بندے کے لیے کافی ہے جو صرف اللہ کا بندہ ہو اور بندگی کا حق ادا کرے. اس لیے کوئی چیز بندگی بندے کا کمال ہے، اس کے لیے پیدا کیا گیا ہو. اس کی زندگی میں اگر بندگی نہ ہو بلکہ گندگی ہو دنیا بھر کی، آپ بتائیے کیسا اللہ کی نصرت اس کو ملے گی؟ کیا اللہ مدد نہیں کر رہا، کیا اتنے مسائل میرے اللہ حل نہیں کر رہا؟ تیری زندگی میں تو کیا، تو تیرے مسائل حل نہیں کر رہا، اللہ تیرے کیوں کرے؟ تو آخرت کے حل کرنے کی کوشش کر، اللہ تیری دنیا کے حل کرے گا. تیری نگاہ میں بڑی زندگی کی قدر نہیں ہے، تیری چھوٹی زندگی کے مسائل حل کرنے کی فکر تو کیا کر رہا ہے؟ جاہل، پاگل، دیوانے، مر جائے گا، لوگ تیری نماز پڑھ کے چھوڑ کے آئیں گے تیرے کو. بلکہ اس نماز میں بھی افسوس یہ ہوتا ہے کہ بعض گھر والے لوگ نماز میں شریک نہیں ہو سکتے، عورتیں نہیں، مر نماز ہو رہی ہے جنازے کی، سب کفن وغیرہ ہو گیا، مسجد میں لے کے آئے، اب نماز پڑھنے کا وقت ہو گیا، امام صاحب پیچھے دیکھ رہے، کس کو دیکھ رہے؟ وہ بیٹا کھڑا ہے ادھر، بیٹا کھڑا ہے کدھر؟ غیر مسلم جو کھڑے ہیں نا ان کے ساتھ میں وہ کھڑا ہے، اس کے آفس کے دوست بھی آئے ہیں، وہ بھی ہیں، اس کو پوچھ رہے پڑھاؤں کیا؟ بولے ہاں پڑھاؤ پڑھاؤ. کیوں؟ اجازت بیٹے سے لینا چاہیے نا، ٹھیک ہے. تو وہ کیوں نہیں آیا؟ بولے میں گیا آفس کو، تارت سے نہیں ہے، باپ کی جنازے کی نماز میں. کتنے، ایک کیس ہے، یہ تو کامن ہے، کتنے مسلمان ہوتے ہیں جو غیر مسلموں کے ساتھ پیچھے کھڑے ہوتے ہیں، کوئی آدمی دیکھے گا. ویسے بھی تو آج اسلامی شاعر کا جنازہ نکال رہے ہیں ہم لوگ، جنازے میں پہچاننے میں نہیں آتا کون مسلمان ہے کون نہیں ہے. گھر کے افراد بعض اوقات نماز، جنازے کی نماز میں ٹائم ہی نہیں ملا نا اس کو، باہر گیا تھا، اچانک ہارٹ اٹیک ہوا یہاں پہ، بھاگا ادھر ادھر، اب طہارت تو کیا نہیں. طہارت کب کرتا ہے؟ یہ جمعہ کو کرتا ہے اور رمضان میں کرتا ہے. باپ کے جنازے میں شریک نہیں، ماں کے جنازے میں شریک نہیں. قبر کا عذاب سب سے زیادہ اگر ہوتا ہے उसकी सबसे बड़ी वजह है वो क्या है, पेशाब। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं आमतु अज़ाबिल क़ब्र फिल बौल, आम तौर से अज़ाब क़ब्र होता है वो पेशाब की वजह से होता है। हदीस भी बुखारी की आप जानते हैं, जिन दो आदमियों को दौरे नबवी में अजाब हो रहा है कब्र का, आप गए जा रहे थे रास्ते से, आपने देखा आपको अल्लाह की तरफ से खबर हुई, बताया गया कि इन दोनों पर अजाब हो रहा है, आप सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि ये दो हैं, कौन हैं, एक जो वो है कि कान ला यस्तंज़िहु मिन अल बौल, ये एक ये पेशाब से बचता नहीं था, और दूसरा इसको क्यों अजाब हो रहा है, कान यमशी बिन नमीमा, ये चुगलखोरी करता फिरता था, एक हुकूकुल्लाह में एक हुकूकुल इबाद में, दोनों वजह से अजाब हो रहा है। तहारत नहीं, कब्र में जा रहा आदमी, मर के गया, आज मरा, शाम तक उसको दफन कर देते, रात में मरा, सुबह तक चले जाता आदमी कब्र में, अब हमेशा रहना वहां पर, अब इसकी जिंदगी तहारत का क्या मामला था, और जाहिरी तहारत, दिल की तहारत, बंदगी, नमाज, कब्र में सबसे बड़ा मसला पेशाब, तहारत, और हश्र में सबसे पहले क्या पूछा जाएगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मक्का से हिजरत करके मदीना गए, आपने सबसे पहले क्या बना, कोर्ट जिसमें लोगों के झगड़े हल हों, इस्लामिक गवर्नमेंट बनाई वहाँ पे आपने क्या यानी कारखाना बनाया, मुसलमानों को जॉब पे लगाया जाए, वहाँ पे क्या आपने बनाया, सबसे पहली चीज़ आपने मस्जिद बनाई, कि जिंदगी में मुसलमान के अगर इबादत नहीं है, अल्लाह की बंदगी नहीं है, अल्लाह से ताल्लुक उसमें नहीं है, उसकी दुनिया बिगड़ेगी, उसकी तिजारत गलत होगी, उसकी हुकूमत गलत होगी, उसके घर का माहौल गलत होगा, सब गलत होगा, उसकी नमाज सही नहीं, सब गलत। सबसे पहले मस्जिद बनाई, मदीना में आए, सबसे पहले मस्जिद, आखिरी वक्त है, आपको उठाया जा रहा है, उठ के बैठते हैं, फिर बेहोश, फिर उठाया जा रहा, फिर बेहोश, गुस्ल कर रहे हैं, वजू कर रहे हैं, फिर बेहोश, आखिरकार आपके हुक्म से आपको मस्जिद में उठा के लाया गया, लेके चलो आप मस्जिद में। आयशा रज़ी अल्लाह तआला फरमाती हैं सहाबा के कंधों पे आप हाथ रखकर मस्जिद में लाए गए, और आप ऐसे हाल में मस्जिद में आए हैं कि आपके पांव जमीन पर घिसटने रगड़ने की वजह से रेत में लकीरें बन रही हैं, लाके बिठाया गया मस्जिद के अंदर। ऐसे वक्त में मस्जिद में हमारा नबी नमाज के लिए आ रहा है, नमाज नमाज नहीं, उमर इब्न खत्ताब रदी अल्लाह तआला अन्हु 13 या उससे ज्यादा जख्म जिस्म पर हैं, इतने गहरे जख्म हैं कि अगर दूध पिलाया जाए दूध जख्मों से बाहर निकल, अथड़ियां पूरी कट गई हैं, अथड़ी में से दूध जाता है और बाहर निकलता है पेट में से, ऐसी आप सोच अपने को ऐसा हुआ, हाथ उंगली कटी तो कैसा होता आदमी, पूरा गांव जमा करता है, इतने जख्म, एक जख्म कई जख्म है जिसमें, और ऐसी हालत है कि बस पड़े जमीन के ऊपर, बेटा उठा रहा है, वाले साहब नमाज नमाज, हड़बड़ा के उठते हैं, हाँ हाँ नमाज, और जबान से क्या जुमला निकल रहा है, हाँ, उस आदमी का इस्लाम में कोई हिस्सा नहीं जो नमाज का एहतमाम न करे, ये उस आदमी का फैसला है, ये उस अल्लाह के बंदे की जबान से उस हाल में निकलने वाले कलिमात हैं कि जिसके बारे में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अल्लाह ताला ने उमर के दिल पर और उसकी जबान पर हक को जारी किया है, उस आदमी का इस्लाम में कोई हिस्सा नहीं जो नमाज ना पढ़े। सबसे पहले आदमी, आप देखें मुसलमानों की जिंदगी में आप सबसे ज्यादा जिस चीज के बारे में कोताही वो क्या है, नमाज, और ऐसा ऐसा अमल کہ جس کے چھوڑنے کی کوئی سزا ہی نہیں تھی اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں, چھوڑے گا ہی نہیں کوئی, کیسے چھوڑے گئے نماز چھوڑے گی, کیسے کون چھوڑے, سزا ہی نہیں اس کے لیے. مدینہ کے اندر تارک الصلاۃ کی کوئی سزا ہی نہیں, کیونکہ کوئی چھوڑتا ہی نہیں تو سزا کہاں سے آئے گی اس کی. منافقین بھی مسجد میں آتے تھے, برابر نماز پڑھتے تھے, اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ نماز. قرآن میں اللہ نے ان کو ذکر کیا ہے, اگرچہ وہ بہت برے حال میں, اور آج مسلمانوں میں سے کئی لوگ ایسے اس حال میں نماز میں آتے ہیں, یہ نماز کے لیے ایسے کھڑے ہوتے ہیں. وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى يُرَاءُونَ النَّاسَ وَلَا يَذْكُرُونَ اللَّهَ إِلَّا قَلِيلًا. تین باتیں اللہ نے بیان کی منافقین کی, کہ وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى, جب نماز کے لیے کھڑے ہوتے ہیں تو کسمساتے ہوئے, سستاتے ہوئے, نہیں چاہتے ہوئے آتے ہیں. کیا یہ نماز بار بار آ جاتی ہے, دل نہیں چاہتا ہے اس کے, لیکن جانا پڑے گا, کیوں تھپا لگے گا, منافق ہے یہ نماز کو نہیں آتا ہے. اس زمانے میں ایسا تھا, آج تو کوئی آدمی اگر 10 آدمی بیٹھے ہیں, ان میں اٹھ کے جانے لگے, چلو نماز کا وقت ہو گیا, ارے بیٹھ, بہت نمازی معلوم ہے, بیٹھ گئے, کہے گا نمازی ہے. کئی لوگ ہیں اسے مسلمانوں میں سے, ارے ذرا تھوڑی دیر بیٹھنا, بعد میں پڑھ لے. نماز کا یہ حال ہے. وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى, منافقین کی صفت ہے کہ نماز کے لیے جب اٹھتے ہیں نماز چھوڑتے نہیں ہیں, آتے ہیں نماز کو, برے طور پر نماز کے لیے آنے والا منافق. اور اب بتائیے نماز چھوڑنے والا, نماز ہی نہیں پڑھتا ہے, اس کا کیا ہے, وہ کدھر ہیں؟ آپ سوچیں, وہ اپنے ایمان کا خود حساب لے, اس کی کشتی ایک دم کنارے, کب وہ ڈوب جائے گا معلوم نہیں. بعض علماء نے کہا کہ اسلام سے خارج نہیں ہوتا لیکن قریب ہے اس کے, یہ کفر ہے, اگرچہ اسلام سے نکالنے والا نہیں ہے. اس میں علماء کا کافی بحث کی علماء نے کہ نکلتا اسلام سے نہیں نکلتا, بہرحال اس بحث میں نہیں جائیں گے, لیکن اس کو کفر کہنے میں کسی کا اختلاف نہیں ہے, یہ کفر ہے, نماز کا چھوڑنا کفر ہے. وَإِذَا قَامُوا إِلَى الصَّلَاةِ قَامُوا كُسَالَى, نماز کے لیے منافق جب آتے ہیں تو کسمساتے ہوئے آتے ہیں, جان چراتے ہوئے آتے ہیں, نہیں چاہتے ہوئے آتے ہیں. يُرَاءُونَ النَّاسَ, بس لوگوں کو دکھانے کے لیے نماز پڑھتے ہیں. وَلَا يَذْكُرُونَ اللَّهَ إِلَّا قَلِيلًا, اور اللہ کو نہیں کے برابر یاد کرتے نماز میں, دھیان ہے ہی نہیں نماز میں, اللہ کا ذکر ہے ہی نہیں, اللہ کو یاد نہیں کرتے نماز میں. حالانکہ نماز کا اصل مقصد جو ہے وہ اللہ کی یاد ہے. اللہ نے کیا فرمایا, اننی انا اللہ لا الہ الا انا فاعبدنی واقم الصلاۃ لذکری. موسیٰ علیہ السلام طور پر گئے ہیں اور اللہ کی طرف سے وحی آ رہی ہے, نبوت مل رہی ہے, اللہ نے کیا فرمایا, اننی انا اللہ, میں ہی اللہ ہوں, اننی انا اللہ لا الہ الا انا, میرے سوا کوئی عبادت کے لائق نہیں ہے, فاعبدنی, اے موسیٰ تو میری ہی عبادت کرتا رہے. اور عبادت کرتا رہے بطور مثال کیا عبادت ذکر کر رہا ہے, واقم الصلاۃ, اور نماز قائم کر, کیوں, لذکری, میری یاد کے لیے. اللہ کو یاد کرنے کا بہترین طریقہ جس میں آدمی اپنے قلب سے اور اپنے جسم سے دونوں سے اللہ کو یاد کرتا ہے, کہ آدمی کا دل اللہ کی طرف لگا ہوا ہے, اللہ کی بڑائی, اس کی زبان اللہ کی بڑائی اور اللہ کی حمد اور اللہ کے کلام کو پڑھ رہی, اور اس کا جسم اپنے حال سے بتا رہا ہے کہ میں بندہ ہوں, اللہ بڑا ہے. وَأَقِمِ الصَّلَاةَ لِذِكْرِ, نماز قائم کر میری یاد کے لیے, نماز قائم کر میری یاد کے لیے. منافقین کا حال, وَلَا يَذْكُرُونَ اللَّهَ إِلَّا قَلِيلًا, اللہ کو یاد نہیں کرتے ہو, ہاں تھوڑا یاد کر لیتے ہیں, تھوڑا بہت, یعنی وہ اللہ کو تھوڑا تو یاد کرتے تھے, لیکن آج مسلمانوں میں سے کتنے لوگ ہیں جن کو یاد نہیں میں نے آخری نماز کب پڑھا تھا, کتنے لوگ ہیں جن کو یاد نہیں میں نے فجر کی نماز کب پڑھا تھا, یاد نہیں, کتنے لوگ ہیں جن کو معلوم نہیں میں نے عصر کی نماز ظہر کی نماز کب پڑھا, کتنے مسلمانوں میں آپ دیکھیے, کتنے لوگ ہیں, کون سا ایسا دن میرا گیا جس میں میں نے 500 نمازیں پڑھا ہوں, کتنے لوگ ہیں, یاد نہیں اس کو, ایسا بچپن میں پڑھا تھا, ऐसा आज तक दिन नहीं आया पांचों नमाजें मैंने पढ़ा।
आप बताइए क्या हाल है।
वो आखिरी हाल जिस पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम उम्मत को छोड़ के गए थे वो नमाज था। साहबी कहते हैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम बीमार हुए, आप अपने कमरे में रहे, आप नहीं आ रहे थे नमाज के लिए, इतनी ज़्यादा तकलीफ थी कि आप बिस्तर पर थे, आ नहीं सकते थे। आपकी गैर मौजूदगी में अबू बकर सिद्दीक रदी अल्लाह तआला हमको नमाज पढ़ाते थे। एक दिन ऐसा हुआ आप सल्लल्लाहु अलैहि वसल्लम में थोड़ी ताकत आपने महसूस की, आपने अपने कमरे का पर्दा हटा के देखा और आपका कमरा बिल्कुल मस्जिद नबवी का दरवाज़ा और हज़रत आयशा का हुजरा बिल्कुल जुड़ा हुआ, कि आना जाना बहुत ईजी, एकदम पर्दा बीच में, बस बिलाल इकामा देना शुरू करते थे आप आ जाते थे। तो कहते हैं आपने पर्दा हटाया क्योंकि आखिरी अय्याम में आप आयशा के घर में थे, आप आयशा रज़ी अल्लाह तआला के कमरे में थे, आपने पर्दा उठाया और देखा हम लोग नमाज में थे और आप सल्लल्लाहु अलैहि वसल्लम हमको देख के मुस्कुराए और आपने पर्दा फिर से छोड़ दिया, बंद कर दिया और ये आखिरी मंजर था, आखिरी मरतबा हमने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को देखा, इसके बाद हमने नहीं देखा। वो आखिरी हाल जिस पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उम्मतियों को देखा, मुसलमानों को देखा, सहाबा को देखा और आप खुश हुए उस हाल को देख कर के जमात से मुसलमान नमाज पढ़ रहे हैं, आपकी खुशी उसमें थी। उस हाल को आज मुसलमानों ने कितना बाकी रखा है, उसका कितना एहतमाम है। क्या आपने खुद कहा कि जुइलत कुर्रतु ऐनी फिस सलाह, मेरी आंखों की ठंडक नमाज में रखी गई है। आपको सुकून नमाज से मिलता था, या बिलाल आकिम सलाह व अरिहना बिहा, ए बिलाल नमाज की इकामत कह, हमको राहत पहुंचा नमाज के जरिए से, नमाज में राहत है। लेकिन आज मुसलमान के लिए नमाज क्या बन गई है, बला। नमाज बोले तो बदन पे एकदम काटे आते हैं, नमाज यानी फिर गुस्ल करना पड़ेगा, फिर वुजू करना पड़ेगा, फिर उसके बाद नमाज पढ़नी पड़ेगी, फिर वुजू टूटा बीच में हवा निकली तो अरे लो फिर और मुसीबत। और अपने खाने तो खाने के दीवाने, एकदम आड़ा टेढ़ा कुछ भी खा लिए और वुजू तो अपना जैसा अपना दिन वैसा अपना वुजू टिकता ही नहीं। कौन कौन बार बार जाए नमाज को, वुजू भी नहीं टिकता है। नमाज आदमी की जिंदगी से गायब। ख्वातीन का क्या हाल है, सुबह बच्चे स्कूल को जाने वाले, शोहर जॉब पे जाने वाला है, सुबह उठते ही हड़बड़ा के उठना, सबसे पहला जहन में ख्याल किसका आएगा, नमाज का नहीं, टिफिन बॉक्स, बच्चे की स्कूल, शोहर का ऑफिस, फौरन उठते ही हड़बड़ा के क्या करना है, फौरन जाना है, दांत भी नहीं घसी, मुंह भी नहीं धोई, बाल किधर जा रहे, ये किधर जा रहे, जाके सीधा बर्तन धोना, फिर उसके लिए खाना बनाना, टिफिन बना के देना, अब फ्री हो गई नमाज। अरे वो तो अल्लाह है, वो तो माफ़ करने वाली, ये थोड़ी माफ़ करेगा मुझको, वो अल्लाह है माफ़ करेगा, पूछिए औरतों से क्या बोलती हूँ, अल्लाह गफूर रहीम है, ये तीन तलाक देगा मुझको, ये नहीं बख्शेगा। कहाँ गया अमर दीन का क्या हाल है उसमें। देखिए जो 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 कौम दीन की कदर नहीं करती है, अल्लाह ऐसी कौम की कदर नहीं करता है। बनी इसराइल को उठा के क्यों कचरे में फेंक दिया अल्लाह ने, उन्होंने अंबिया की कदर नहीं की, अल्लाह की किताब की कदर नहीं की, अल्लाह के दीन की कदर नहीं की। खुदु मा आतैनाकुम बिकुव्वतिन, अल्लाह ने कहा जो इस किताब में, मजबूती से पकड़ो इसको, उनको बताया गया समिअना व अताना, उन्होंने कहा समिअना व असैना, हम सुना हमने, हम नहीं मानते। और यही हाल कितने मुसलमानों का आज, सुनता है बयान में पांच वक्त की नमाज फर्ज है, ये है वो है, सब सुनता है लेकिन फिर जिंदगी में अमल है नहीं है, सुनता है लेकिन अमल जिंदगी में नहीं है। ख्वातीन, बच्चे हदीस में अल्लाह की रसूल सल्लल्लाहु अलैहि वसल्लम का घराना है, अल्लाह अपने नबी को हुक्म दे रहा है वअमुर अहलका बिस्सलाति वस्तबिर अलैहा, ए नबी अपने घर वालों को आप नमाज की ताकीद कीजिए, आप खुद भी जमी नमाज पे, वस्तबिर अलैहा, आप खुद भी नमाज का एहतमाम। क्यों नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बेनमाजी थे, नऊज बिल्ला, आपकी नमाज का हाल हम देख चुके, आपका क्या हाल था नमाज में, हुदैफा रदी अल्लाह तआला की लंबी रिवायत हमने देखी, रात में आए, सोचा चलो नबी के साथ नमाज पढ़ने का मौका मिल रहा, बड़ी खुशकिस्मती की बात है। अब उनको नहीं मालूम ये नमाज से इनका क्या होने वाला, अभी
आए
खड़े हो गए। आपने किरत शुरू की बकरा, सोचे चलो सौ आयतों पे रुकू करें, कहेगा सौ आयतों पे एक सूरत पर रुकू करेंगे, नहीं आपने आले इमरान शुरू कर दिया, एक रिवायत में आपने निसा शुरू कर दी, फिर वो खत्म हुई तीसरी सूरत से, पढ़ते गए और हर आयत रुक रुक के पढ़ना, और हर ऐसी आयत पर जिसमें अल्लाह की बड़ाई है, तस्बीह तहमीद, उसमें अजाब है अल्लाह से दुआ मांगना, रहमत की आयत है रहमत मांगना, अजाब की आयत है पनाह मांगना अल्लाह की, लंबी नमाज। और नमाज पढ़ने के बाद फिर आपने रुकू किया, इनकी हालत हो गई खराब। बल्कि एक साहबी कहते हैं कि आपकी इतनी लंबी नमाज थी, मैंने इरादा किया नमाज तोड़ दूँ, इतनी लंबी नमाज। उम्र कितनी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की इस नमाज पढ़ते वक्त में, आप सोचिए 40 साल में नबी बने, 40 साल में नबूवत अता हुई, उसके बाद 13 साल मक्का में रहे, उसके बाद मदीना आए, तो 53 के बाद का वाकया ये है कि नहीं, 40 और 13 साल वहाँ गए और 53 के बाद, 53 में आप देखिए इतनी लंबी नमाज, जवान भी नहीं पढ़ता ऐसा, जवान भी बटन और झटके की नमाज पढ़ के भाग रहा आजकल, इतनी लंबी नमाज। बल्कि मुगीरा रदी अल्लाह तआला ने, आयशा रदी अल्लाह तआला ने, सहाबा की रिवायत है कितनी, कि आप इतनी लंबी नमाज पढ़ते थे कि आपसे लोगों ने, आपके पाँव में सूजन आ गई, पाँव में सूजन नमाज से, आपसे लोगों ने कहा अल्लाह के रसूल आप इतना मुजाहदा क्यों करते हैं, अल्लाह ने आपकी मगफरत कर दी, आप क्यों ऐसा करते हैं। आपने कहा अफला उहिब्बु अन अकुन अब्दन शकूरा, क्या मैं अल्लाह का शुक्र इस बात को पसंद न करूं कि मैं अल्लाह का शुक्रगुजार बंदा बन जाऊं, खाली अल्लाह के से डर के इबादत करने का क्या, अल्लाह ने इतना सब कुछ दे दिया, मगफरत की, नबूवत दी, किताब दी, इल्म दिया, उम्मत दी, आखिरत में इतने वादे किए, मकाम महमूद औज़ कौस, क्या नहीं दिया अल्लाह ने। वकान फ़ज़लुल्लाह अलैका अज़ीमा وعلمك ما لم تكن تعلم, क्या नहीं दिया अल्लाह ने, इल्म दिया, फ़ज़ल दिया, अल्लाह का सब कुछ दिया अल्लाह ने। मैं क्या इस बात को पसंद न करूं कि मैं अल्लाह का शुक्र, ये शुक्र के तौर पर मैं मुझे अदा कर रहा हूं। एक तो वो है कि आदमी डर के अल्लाह जहन में मत डाल, इबादत कर रहा है और नहीं डालता तो छोड़ देगा, नहीं, वाकई जिस आदमी का ताल्लुक अल्लाह से है, अल्लाह अगर उसके लिए मगफरत का ऐलान कर भी दे तो उसकी, उसको सुकून इबादत से इसके सिवा किसी और चीज़ में नहीं मिलेगा, वो इबादत करके ही सुकून पाएगा। क्यों, अला बिज़िक्रिल्लाहि तत्मइन्नुल क़ुलूब, खबरदार अल्लाह की याद ही से दिल इत्मीनान पाते हैं, अल्लाह की याद से दिलों को इत्मीनान मिलता है। आज जिंदगी में सुकून नहीं है, भाग रहे लोग, पैसा पहले कम कमाते थे अब ज्यादा कमा रहे, फिर भी किट-किट घर में झगड़े फसाद, बीवी शौहर की नहीं जमती है, बच्चे तो आजकल बच्चे कैसे बच्चे हो गए, माँ बाप को डर के चलना पड़ता, थोड़ा बच्चा अगर उसकी आवाज़ बदल गई तो संभाल के बात करना पड़ता उससे, है कि नहीं, आवाज़ बदल गई उसकी सब समझ जाते, इसकी आवाज़ बदल गई, अभी आईने के सामने ज़्यादा खड़े हो रहा, अब इसकी आवाज़ बदल गई, अब इसको अगर हाथ उठाएगा, हाथ पकड़ेगा, और अगर हाथ दूसरा उठाएगा तो उससे मार भी सकता, बोल नहीं सकते, और अकेले में नहीं चौक में भी कर सकता है, वो किसी की सुनता नहीं, ये हाल घरों का, क्या तरबियत है बीवी की, क्या तरबियत है बच्चों की, क्या तरबियत, घर में माहौल ही नहीं नमाज का, बीवी कुछ और बोले पहले तुम पढ़ो, पहले तुम फजर को उठते जाओ फिर हमको जोर में बोलो, ये हाल है घरों में, नमाज नहीं घरों के अंदर। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के घर में क्या हाल है, घर में जगह नहीं नमाज पढ़ने के लिए, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बीवी आयशा फरमाती हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम रात में उठते और आप नमाज पढ़ते, मैं आपके आगे जनाजे की तरह लेटी रहती है, आप जब सजदे में जाना चाहते आप मेरे पाँव पे मार देते, मैं अपने पाँव सुकेड़ लेती और आप नमाज पढ़ते, जगह नहीं है घर में नमाज पढ़ने के लिए, लेकिन नमाज है, इतनी तंगी में, आप सोचिए आयशा की क्या नींद होती होगी, क्या नींद होती होगी, कि आप जब सदे में जा रहे हैं फौरन हाथ मार दिए पांव सुकेड़ लिया, फिर आप उठ गए सदे से, आप क़याम किया आपने, फिर पांव सीधे कर लिए,
इतनी जगह नहीं सोने के लिए।
फिर आप जब वितर पढ़ते हज़रत आयशा को जगा देते, फिर हज़रत आयशा उठ जाती है, क्योंकि आपकी नमाज बहुत लंबी थी, आपकी नमाज लंबी थी, हज़रत आयशा को उठा देते थे। ये उस जमाने के हालात हैं। और आज हमारा घर क्या है, आज हमारे घरों के अंदर टीवी लगा रहता है, अजान हुई, अजान तक के वॉल्यूम टीवी बंद नहीं, क्या मजा ले कोई टीवी बंद करे, टीवी बंद नहीं होगा, वो खाली वॉल्यूम कम होगा उसका, सब देख रहे होंगे सब कुछ, फिर अजान हुई, हो गई अजान, फिर से आवाज़ आ, ये हाल है हमारे घरों का। हमने क्या मकाम दिया दी? जो आदमी नमाज देखिए, जिस आदमी की, जो आदमी नमाज में सही है वो जिंदगी में सही है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम खुद फरमाते हैं कि क़ियामत के दिन अव्वल मा युहासब बिहिल अब्द यौमल क़ियामति मिन अमलिही सलातु, कि सबसे पहले क़ियामत के दिन बंदे के आमाल में नमाज का हिसाब होगा। अगर वो सही निकल आई, उसके बाकी आमाल सही निकलेंगे, अगर उसमें बिगाड़ रहा, बाकी आमाल बिगड़े हुए निकलेंगे। इमाम तिर्मिज़ी ने, अबू दाऊद वगैरह ने इसको रिवायत किया मुख्तलिफ अल्फाज में। अगर नमाज सही, ज़िंदगी सही, बाकी अमल भी सही। नमाज बिगड़ी, उसकी ज़िंदगी में सही, उसकी ज़िंदगी सही नहीं। और अल्लाह ने ख़ुद कुरान में कहा है, अल्लाह ताला ने वइन्नहा लकबीरतुन इल्ला अलल खाशिईन, नमाज बहुत भारी है, अल्लाह का फतवा है, नमाज भारी है, बहुत भारी है नमाज, लेकिन अल्लाह से डरने वालों पे नहीं है। इल्ला अलल खाशिईन, अल्लाह का डर जिस दिल में नहीं है उस पे नमाज भारी होगी। वाकई अल्लाह का डर जिस दिल में है उसके लिए नमाज आसान हो जाएगी, बल्कि उसके लिए नमाज में सुकून होगा। दो सहाबी हैं, अंसारी और महाजिर, अबू दाऊद ने इसको रिवायत किया है किताबु तहारा में। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने पहरेदारी के लिए इनको खड़ा किया, और सही रिवायत है ये, तहारत में इमाम अबू दाऊद उसको इस बाब में लाएं कि खून निकलने से वजू नहीं टूटता है। अब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने दोनों को तय कर दिया, एक अंसारी एक महाजिर। अब अंसारी और महाजिर में तय हुआ, महाजिर सो जाए, अंसारी नमाज पढ़ेंगे, तुम सो जाओ, मैं जागता हूँ। अब इन्होंने अब खाली वक्त क्या करेंगे, सोचा नमाज पढ़ेंगे। उनके लिए देखिए खाली औकात की का मशगला क्या था। हमारे यहाँ क्या हुआ है आजकल, आजकल ये जो नए मोबाइल आए हैं, गलत तो नहीं है मोबाइल, लेकिन उसका इस्तेमाल गलत है। उसमें मेमोरी कार्ड कितना है, 16 GB का है, क्या है 16 GB में, कुरान है उसमें, पूरी दुनिया के गाने हैं, पूरे काम कर रहा है, दांत जस रहा है, कपड़े बदल रहा है, नारा मालूम नहीं कहाँ कहाँ तक है, बराबर कान में लगा हुआ है गाने। और बाज़ औक़ात तो घरों के बाहर बैठ के सुन रहे हैं और दोनों उसके साथ गा रहे हैं, नौजवान बच्चे, ये कल का उम्मत का सरमाया है। क्या हाल है उम्मत का सरमाया का, देखिए बद तहजीब गाने कि जिनको अपने घर में माँ बहन के सामने नहीं सुन सकता है, लोगों के घरों के यहाँ खिड़कियों के नीचे बैठ के, यहाँ वहाँ बैठ के गाने सुनना, हंसना, उसके साथ गाना और झूमना, इसका इसका वक्त है उसके पास, नमाज के लिए वक्त नहीं है उसके पास। नमाज बहुत बिजी पढ़ रहा हो, कॉलेज का स्टूडेंट है वो, अभी उसको रॉकेट चला गया आसमान में जाना है उसको अभी, ये हाल है, बहुत बिजी हो। उनका मशगला क्या है, नमाज, क्या नमाज पढ़ी, नमाज नमाज पढ़ रहे हैं। अब दुश्मन आया वहाँ से, देखा उसने, हाँ कोई दिख रहा है, ये पहरेदार दिख रहा है, इसको गिरा दो, मसला ख़त्म, क्योंकि पहरेदार को ख़त्म कर दो, ईजीली हमला कर सकते हैं। उसने जो तीर खींचा और तीर छोड़ा उसने, आप सोचिए, हम वाक़ बाज़ों का सुनते हैं, उसको फील नहीं करते हैं। अब सोचिए एक सलाख है इतनी बड़ी, आके आपकी पीठ में या पेट में घुस जाए, आपको कितनी तकलीफ होगी। एक रॉड है बिल्डिंग में जो काम आता है सलाई, अगर किसी के पेट में सीने में घुस जाए आके, उसको तकलीफ क्या होगी बताइए। तीर उसने जो छोड़ा है वो तीर खिलौना नहीं था, वो तीर था वाकई, और तीर आदमी मारता है निशाना लेके मारता है, और ये फुर्सत में खड़े हैं एकदम, कितना उसको टाइम मिला है निशाना लेने के लिए, एकदम निशान लेके छोड़ा है एकदम पूरी ताकत से, कहाँ जाएगा ये तीर जाके। खामोश रात है एकदम, अंधेरा है, कोई आवाज़ नहीं, कोई डिस्टर्बेंस नहीं, कोई निशाना लेने में कोई रुकावट नहीं, किसी का खौफ नहीं, कुछ नहीं। उसने एकदम तीर ले छोड़ा, तीर वो तीर तेजी से आके जिस्म में घुस गया। नमाज जारी, उन्होंने पूरी, उसने देखा फिर तीर छोड़ा उसने, ये कौन है, ये कैसा आदमी है, गिरता नहीं है। उन्होंने नमाज मुकम्मल की, साथ जगाया उसको, साथ वाले को। उसने कहा मुझको क्यों नहीं बताया तुमने, आके मैं तो नमाज पढ़ रहा था और यानी मुझको डर हुआ कि कहीं इसी हाल में मेरी जान ना निकल जाए, और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो पहरेदारी का हुक्म दिया है वो हुक्म ना टूट जाए, इसलिए मैंने तुमको जगाया है। वरना अल्लाह की कसम में एक ऐसी सूरत पढ़ रहा था कि उसकी ख़त्म करने से पहले मेरा जी नहीं चाह रहा था कि मैं सलाम दे। ये सही रिवायत है। आप सोचिए क्या जिगर गुर्दे और क्या मोहब्बत होगी उन लोगों को नमाज से। नमाज वाकई उनकी नमाज थी। قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون, ईमान वालों की सिफत बयान की। सबसे पहले ईमान के बाद अगर आता है तो नमाज आती है। आप देखिए जो मैंने दो इससे पहले दलीलें जिक्र की उनमें भी तरतीब देके आपने गौर किया होगा। अगर इन्नी अनल्लाहु ला इलाहा इल्ला अना फअबुदनी, ला इलाहा इल्लल्लाह का जिक्र किया, उसके बाद किसका जिक्र है, वह अकीमिस सलात लिज़िक्री, नमाज कायम कर मेरी याद के लिए, ला इलाहा इल्लल्लाह और फिर उसके बाद नमाज। इस्लाम की बुनियाद पांच चीज़ों पर है, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, उसके बाद नमाज। ईमान के बाद आप सल्लल्लाहु अलैहि वसल्लम तबरानी की रिवायत में फरमाया, वअलमु अन्न खैर अमालिकुम सलाह वला युहाफिज़ु अलल वुदू इल्ला मुमिन। इमाम अत-तबरानी ने अस-सगीर में इसको जिक्र किया है और सही रिवायत है कि अच्छी तरह इस बात को जान लो कि तमाम आमाल में, सारे आमाल में सबसे अगर अफजल अमल है, बेहतरीन अमल है, तो वह नमाज है। और वुजू का, वुजू की हिफाजत मोमिन ही कर सकता है, वुजू का ख्याल मोमिन ही रख सकता है। नमाज के लिए वुजू की तकलीफ उठाना बहुत बड़ी नेकी है। आपने क्या फरमाया कि एक नमाज के बाद दूसरी नमाज का इंतजार करना और कामिल वुजू करना सर्दियों के बावजूद और मस्जिद तक चलकर जाना, ये क्या है, ये इस्लामी सरहदों पर पहरेदारी के बराबर है। फदालिकुमुर रिबात, फदालिकुमुर रिबात, फदालिकुमुर रिबात, यही पहरेदारी है कि दुश्मन तो है, वो कभी आएगा नहीं भी आएगा इस्लामी सरहद पे, लेकिन वाकई चौकन्ना रहना, ये नमाज का वक्त है, चौकन्ना रहना आदमी का। गाफिल है आदमी, उसे नमाजें आती हैं चली जाती हैं, ये अपनी जगह पे खड़ा है, ये अपने खेल तमाशे में कूद रहा है, सब कुछ कर रहा है, नमाज इसके लिए अजान थोड़ी हो रही है। बाद अवकात तो बेगैरती इतनी हो जाती है, इतनी शर्म होती है, लेकिन इसको शर्म नहीं आती है। गैर मुस्लिम दोस्त उसके बोलते हैं जा रहे तुम्हारी अजान हुई जाना, बोलता नहीं नहीं जान दे आज नहीं जा रहा मैं, कल से जाने वाला है, ऐसा बोलते हैं। वो लोग याद दिलाते हैं उसको। इससे ज़्यादा बेगैरत मुसलमान कौन होगा कि जिसको गैर मुस्लिम याद दिलाएं तेरे रब के सामने झुक, उसको एक काफिर याद दिलाए नमाज और वो उनके याद दिलाने के बावजूद नहीं जाए, इससे ज़्यादा बेगैरत मुसलमान और कौन होगा। इससे ज़्यादा जिसको शर्म नहीं बोल सकते, क्या करेंगे आप बताइए, क्या कितना बोला जाए इसको। घरों का हाल क्या है, इन्नहा लकबीरतुन इल्ला अलल खाशिईन, अल्लाह से डरने वालों पर नमाज भारी नहीं है। कौन, अल्लज़ीन यज़ुन्नून अन्नहुम मुलाकु रब्बिहिम व अन्नहुम इलैही राजिऊन, ये वो बंदे हैं अल्लाह से डरने वाले कि जिनको यकीन है कि उनको अल्लाह से मिलना है एक दिन और पलट के उनको अल्लाह के पास जाना है। ये यकीन जो लोग अपने दिल में लिए रहते हैं उन पर नमाज भारी नहीं है। हाँ, जिनके दिल की जमीन में दुनिया का पेड़ जड़ पकड़ चुका है, जिनके पास, जिनके सामने, जिनकी आंखों में दुनिया के सिवा और कुछ नहीं है, ऐसे लोग, इनके लिए बहुत भारी है नमाज। और अहले इल्म ने कहा है कि आदमी को दुनिया से निकलने में उतनी तकलीफ होती है जितने, जितना उसका दिल दुनिया में अटका होता है। दुनिया छोड़ के जाना है ना एक दिन, अगर दुनिया में खोया हुआ नहीं है, वो दुनिया दिल में समाए हुए नहीं है उसके, जितना गुत्थम गुत्थी दुनिया से उसकी नहीं है, उतना इजीली दुनिया से जाता हो। लेकिन दुनिया 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 अगर है उसके अंदर, उतना छीनना पड़ेगा उससे, दुनिया को छीनना पड़ेगा उससे। या अय्यतुह नफ्सुल मुतमईन इरजिई इला रब्बिकी राज़ियतन मर्ज़िया फ़ादखुली फी इबादी वादखुली जन्नती। ऐ इत्मीनान वाली रूह, वो इत्मीनान से था दुनिया में, अल्लाह की बंदगी, अल्लाह के हुक्मों पे चलना और अल्लाह की इबादत से उसके दिल को सुकून था, उसके दिल को सुकून था अल्लाह की इबादत से, क्योंकि इबादत से दिल में इंशराह पैदा होता है। इसीलिए हदीस में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाया, अस्सलातु नूर, इमाम मुस्लिम ने इसको रिवायत किया, अस्सलातु नूर, नमाज नूर है। इमाम नवी ने अख्वाल उलमा के जिक्र किए शरह नवी में, कहते नूर है का मतलब क्या है, एक नमाज से आदमी के दिल का अंधेरा दूर होता है, उसमें मारिफत का नूर पैदा होता है। एक दिल में अंधेरा है, उसमें सही गलत की तमीज़ नहीं होगी, उसमें उजाला है तो वो सही और गलत की तमीज़ करेगा, उसके पास नूर है हक और बातिल को पहचानने का। नमाज निकाल दो उसकी ज़िंदगी से, गोया कि उससे नूर छीन लिया गया है हक और बातिल का। इसीलिए आप देखिए आगे आ रहा हूँ उसके ऊपर भी, नूर एक एक तो ये है कि दिल में नूर पैदा होता, दूसरे दुनिया में उसके चेहरे पर और उसके ऊपर अल्लाह की तरफ से एक नूर उसको अता किया जाता है, एक रौनक उसको मिलती है इबादत की वजह से। सीमाहुम फी वुजूहिहिम मिन अथर सुजूद, अल्लाह ने क्या कहा सहाबा के बारे में, उनकी अलामत उनके चेहरों पर सजदों की कसरत की वजह से असर है, नशान है। सहाबा रात में पढ़ते हैं, तराहुम रुकअन सुज्जदन यबतगूना फ़ज़लन मिन अल्लाह व रिदवाना, तो अगर सहाबा को देखेगा तो तू उनको पाएगा इस हाल में कि वो रुकू में हैं, सजदे में हैं, अल्लाह का फ़ज़ल और उसकी रिदा तलाश कर रहे हैं, नमाज पढ़ रहे हो, इबादत कर रहे हैं। एक नूर मिलता है, सीमाहुम फी वुजूहिहिम मिन अथर सुजूद, सजदों के असर से उनके चेहरों पर एक नशान बना हुआ है, अलामत है उनके चेहरों पर, रौनक है। उलमा ने कहा अस्सलातु नूर। और इमाम नवी कहते हैं कि क़ियामत के दिन, चूंकि नमाज के साथ वुजू जुड़ा हुआ है, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम क्या फरमाया, इन उम्मती युदऊन गुर्रम मुहज्जलीन यौम अल-क़ियाम, क्यों, मिन आथार अल-वुदू, मेरी उम्मत को क़ियामत के दिन गुर्रम मुहज्जलीन कह के पुकारा जाएगा, यानी वो गुर्रम मुहज्जलीन होंगे, कैसे, पेशानी उस पे नूर होगा, रोशन चेहरे, रोशन वाले चेहरे वाले, और वुजू के आज़ा उनके रोशन होंगे। तो कहते हैं ये नूर हैं जो क़ियामत के दिन रोशनी मिलेगी, और कहते हैं कि क़ियामत के दिन उनको जब पुल सिरात पर जाएंगे, यसआ नूरुहुम बैना अयदीहिम, वो अल्लाह ने कहा ना कि उनका नूर उनके आगे पीछे चलेगा, वो नूर मिलेगा उनको, क्योंकि नमाज नमाज वो चीज़ है जो मुनाफिकीन में और मोमिनीन में फ़र्क करती है। अलहदुल्लदी बैनना व बैनहुम अस्सलाह, हमारे और उनके बीच में जो चीज़ है फासिल वो नमाज है। एक मुनाफिक भी मुसलमानों में शुमार होता रहता है जब तक कि वो नमाज का एहतमाम करता है, मालूम कब पड़ता है कि वो मुनाफिक है वाकई, जब नमाज छोड़ देता है। तो कहते हैं कि क़ियामत के दिन मोमिनीन को नूर मिलेगा, मुनाफिकीन को नहीं मिलेगा, वो कहेंगे हमको थोड़ा नूर दो, बोलेंगे जाओ पीछे से लेके आओ नूर, यहाँ थोड़ी मिलता हो, वहाँ मिलता हो, दुनिया में मिलता है। अस्सलातु नूर, नमाज नूर है, और एक ऐसा नूर है जिससे आदमी दुनिया में अल्लाह की नुसरत और गुनाहों से हिफाजत हासिल करता है और आखिरत में अल्लाह की मग़फ़रत हासिल करता है। अल्लाह ताला ने कुरान करीम में क्या फरमाया, इन सलात तन्हा अनिल फहशाई वल मुनकर, यकीनन नमाज रोकती है, बाज रखती है आदमी को, ब्रेक है वह आदमी के लिए, किससे, फहशा बेहयाई के काम, मुनकर बुरी बात है, गलत हरकतें, बेहयाई की चीज़ें नमाज रोकती है उसको। उससे नमाज के अंदर इंसान को गुनाहों से बाज रखने का पावर है, बशर्ते कि नमाज वाकई ध्यान लगा के आदमी पढ़े। وہ جسم کی نماز نہیں ہو, وہ اقیم الصلات علی ذکری والی نماز ہو, وہ الذین ہم فی صلاتہم خاشعون والی نماز ہو, جس میں آدمی اللہ کے ساتھ تعلق نماز میں اس کا ہو, اللہ کو یاد کرے, وہ اللہ اکبر کہے تو اللہ کی بڑائی دل میں ہو, وہ زمین پہ اپنا سر رکھے اور سبحان ربی الاعلیٰ کہیں, دل میں احساس ہو کہ میں چھوٹا ہوں اللہ بڑا ہے, وہ ہاتھ باندھ کے کھڑا ہو اللہ کے آگے, وقوم للہ قانتین, میں غلام ہوں اللہ کا بندہ ہوں, میں آزاد نہیں ہوں, میں اللہ کے حکم کا پابند ہوں, مجھ کو یہاں پابندی کرنا ہے تاکہ وہاں آزاد ہو جاؤں میں قیامت کے دن. جہنم سے آزادی کے لیے دنیا میں اللہ کی پابندی عقل مندی ہے. کسی آدمی کو بولیں گے ایک مہینے چوکی میں رکھتے نہیں تو کل پھانسی دیتے, کیا چنے گا وہ؟ بولے گا نہیں نہیں جان دو, چوکی میں نہیں رہتا میں, ایک مہینہ کون رہے گا, پھانسی دو. بولے گا آدمی؟ نہیں بولے گا. بولے گا ایک مہینہ نہیں دو مہینہ رکھو جیل میں, پھانسی مت دو میرے کو, وہاں کی کھانسی چلے گی پھانسی نہیں چلے گی. دنیا کی تکلیف, دنیا کی پریشانی, دنیا کے مسائل, یہ ہر ایک کے ساتھ میں لگے ہوئے ہیں. وہ ہم عذر نہ بنائیں عبادت چھوڑنے کے لیے, دین چھوڑنے کے لیے. بہت سارے لوگ, ارے جاب ہے اتنا کام دھندا بزنس, کس کو بٹھاؤ یہاں پہ میں دکان پہ, تو قبر پہ کس کو بٹھائے گا, قبر میں کسی دوسرے کو بھیجے گا, جا رہے ذرا میری قبر میں جا, میں مرتا نہیں تم مر, وہ لے کے جاؤ اس کو ملک الموت, لے جاؤ اس کو, بھیجے گا کسی کو, بہت وفادار میرا نوکر ہے جاؤ, بولے گا آپ کو چلنا ہے, آپ کا نمبر ہے, آپ کے سوا کسی, لاکھ روپے دو آپ, ایک سیکنڈ بھی آگے پیچھے نہیں, وقت آئے گا نہیں جائے گا, یہ مشق ہے اس کی. یخرجون من الاجداف الى ربهم, اپنی قبروں سے نکلیں گے وہ, اپنے رب کے پاس جانا پڑے گا ان کو, مہطعین الى الضاع, اللہ نے کہا کہ یہ پکارنے والے کی طرف جائیں گے, قیامت کا منظر ہے وہ. دنیا میں اس کی پریکٹس ہے کہ جیسے اذان ہو رہی ہے سور پھونکا گیا تو کیسا ہوگا, اذان ہو رہی ہے, قبروں سے نکلیں گے, گھر سے, آفس سے, تجارت سے, دکان سے نکلو, حشر میں جمع ہوں گے, مسجد میں جمع ہوں, صاف طور سب کھڑے ہوں گے, کھڑے ہو جاؤ ایسے اللہ کے سامنے صاف کھڑے ہوں گے, اور کوئی آواز نہیں, سب خاموش. یاد دلاتا کہ نہیں, اللہ پانچ وقت کی نماز آخرت یاد دلاتی ہے. اب آدمی جو پانچ وقت آخرت میں یاد کر رہا ہو آج قیامت کے منظر کو, اللہ کے آگے جواب دہی کے منظر کو, وہ آدمی کیسا گناہ کرے گا؟ دن میں پانچ ٹائم تو رینیو ہو رہا ہو, اور تہجد سے اور زیادہ پاورفل اور ایمان قوی, کیسا گناہ کرے گا؟ دھیان سے نماز پڑھنا ہے کہ ایسی نماز جو واقعی آدمی کو گناہوں سے روکے, اور اتنا ہی نہیں بلکہ نماز اللہ کی نصرت بھی ہے, یہ نہیں کہ بس چلو جہنم سے بچا, دنیا کے مسائل کا حل بھی نماز میں ہے. اللہ تعالیٰ قرآن کریم میں خود فرمایا, واستعینوا بالصبر والصلاة, اللہ کی مدد طلب کرو, اللہ سے استعانت کرو صبر اور نماز کے ذریعے سے. جیسے صبر اللہ کی معیت اور نصرت کا ذریعہ ہے, اسی طرح سے نماز بھی اللہ کی نصرت کا اور معیت کا ذریعہ ہے. واسجد واقترب, سجدہ کر قریب ہو جا, واستعینوا بالصبر والصلاة. اور صحابی کہتے ہیں حذیفہ رضی اللہ تعالیٰ عنہ, کان اذا حزبہ امر صلی, جب اللہ کے نبی صلی اللہ علیہ وسلم کو کوئی فکر یا غم کی چیز پیش آتی, آپ فوراً نماز کا اہتمام کرتے, نماز کی طرف متوجہ ہو جاتے. تو یہ اگر زندگی میں نماز ہے, اگر بندگی ہے واقعی اللہ کی کفایت اس کے لیے ہے, اگر نماز زندگی سے نکل جائے یا نماز برے طور پر پڑھے, پڑھ لیا پڑھ لیا, نہیں پڑھ لیا نہیں پڑھ لیا, فویل للمصلین الذین هم عن صلاتهم ساهون, اللہ نے نمازیوں کو بربادی کہی ہے, فویل للمصلین, تو بربادی ہے نمازیوں کے لیے, نمازیوں کے لیے بربادی ہے. ہاں نمازیوں, بے نمازیوں کے لیے کیا ہوگا؟ ایسے نمازی جو اپنی نمازوں کے سلسلے میں لاپرواہ ہیں, کوئی پرواہ نہیں, پڑھا نہیں پڑھا, کیسی پڑھا, کب پڑھا, کوئی پرواہ نہیں, پڑھا تو پڑھا نہیں تو نہیں بھی پڑھا, بہت احسان کر دیا دین پر اللہ کے کہ میں نماز پڑھ لیا آج. الذین هم عن صلاتهم ساهون, بربادی اللہ نے کہی, ایسے نمازی جو اپنی نمازوں کے بارے میں لاپرواہوں کے لیے بربادی ہے. آپ سوچیں اس آدمی کا کیا حال ہوگا جو نماز سرے سے پڑھتا ہی نہیں ہے. اللہ تعالی ہم سب کی حفاظت فرمائے. اللہ کے رسول صلی اللہ علیہ وسلم نے آخری وقت میں کہا الصلاح الصلاح وما ملکت ایمانکم, نماز نماز اور تمہارے غلام. نماز کا خیال رکھنا, نماز ضائع نہیں کرنا. اللہ تعالی اس بات کی ہم کو توفیق عطا فرمائے کہ ہم پانچ وقت کی نماز تمام شروط اور آداب اور تمام اس کی جو لوازمات ہیں صحیح ڈھنگ سے خشوع اور خضوع کے ساتھ میں ادا کریں, اور نماز کے سلسلے میں کوئی کوتاہی نہ کریں, اور اپنے گھر والوں کو بھی نمازی بنائیں, اپنے گھر والوں کو بھی نمازی بنائیں, اور امت میں نماز آئے, امت میں نماز آئے. آپ کی آپ دیکھیں لوگوں کے حال کو, لوگ بیٹھے رہتے کچھ کام نہیں رہتا ان کو, نہ وہ کسی ملک کا پریزیڈنٹ ہے, نہ وہ کچھ ہے نہ کچھ ہے, کچھ کام نہیں ہے, لیکن نماز نہیں پڑھتا ہے آدمی. کتنے لوگ ہیں جو نماز کی اذان سنتے ہی بکھر جاتے ہیں کہ کوئی آگے اٹھا کے نہ لے جائے. آپ بتائیے وہ نماز کو بھی تو آ سکتے تھے, وہ کہیں اور چلے جاتے ہیں. تو ایسے لوگوں کو بھی نماز کی اہمیت سمجھانے کی اللہ تعالی ہم سب کو توفیق عطا فرمائے. اللہ تعالی ہم سب کی اس بیٹھنے کو اور دین کی اس گفتگو سننے کو قبول فرمائے, اور مزید دینی مجالس میں بیٹھنے کی ہم کو توفیق عطا فرمائے. اللہ تعالی حق بات کہنے کی مجھ کو توفیق عطا فرمائے, اور آپ سب کو اس کو قبول کرنے کی اور اس پر عمل کرنے کی ہم سب کو توفیق عطا فرمائے. اقول قولی ھذا واستغفر اللہ لی ولکم.